بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتا متروں، آج کے کارکرم کا شبھارمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 154 سے 157 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری پرہیزگار۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون، ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله عليهم صلوات من ربهم ورحمة وأولئك هم المهتدون، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور جو لوگ ایشور کے مارگ میں مارے جاتے ہیں انہیں مردہ نہ کہو، بلکہ وہ تو جیوت ہیں پرندو تم اسے سمجھ نہیں پاتے، اور نسندے ہم تھوڑے بھے، تھوڑی بھوک، کچھ جان مال اور اتپاد میں کمی سے تمہاری پریکشا لیں گے، اور ہے پیغمبر، آپ دھیروانوں کو شبھ سوچنا دے دیں جو مصیبت پڑنے پر کہتے ہیں کہ نسندیہ ہم ایشور ہی کے لیے ہیں اور اسی کی اور واپس جانے والے ہیں، یہی لوگ ہیں جن کے لیے ان کے پالنہار کی اور سے آشیرواد اور دیا ہے، اور یہی لوگ صحیح مارگ پر ہیں۔
दोस्तों आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्ट वेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट का पता है parstoday.ir/hi। दोस्तों आज शनिवार है, तीर माह की 17, जिलहिज्जा की 18 और जुलाई की 8 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत हम आपको कार्यक्रम सुनवाएंगे ईरानी व्यंजन और सभा का अंतिम कार्यक्रम होगा अच्छी आदतें। तो दोस्तों ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनिए। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। पूरे ईरान में ईद गदिर का जश्न बहुत ही भव्य अंदाज में मनाया गया, लाखों की संख्या में लोगों ने भाग लिया। सीमावर्ती क्षेत्र सिस्तान व बलूचिस्तान में पुलिस थाने पर हमला, 4 आतंकी मारे गए। वेस्ट बैंक में इसराइल की दरिंदगी का सिलसिला जारी है। मणिपुर में हिंसा की ताजा घटना में कई हताहत व घायल। और अब आप मरियम मेरदादी और अख्तर रिजवी से विस्तार से समाचार सुनिए।
इस्लामी गणतंत्र ईरान में ईद गदीर का जश्न बड़े ही भव्य तरीके से मनाया गया और लोगों ने भरपूर श्रद्धा और उत्साह के साथ इसमें भाग लिया। हिजरी कमरी कैलेंडर के 12वें महीने जिलहिज्जा की 18 तारीख ईद गदीर का दिन है। इस साल ये तारीख शुक्रवार 7 जुलाई को पड़ी। इस उपलक्ष्य में जहां पूरे देश में रंगारंग और बड़े अर्थपूर्ण कार्यक्रम रखे गए, वहीं राजधानी तेहरान में 10 किलोमीटर की मेहमानी के नाम से एक जुलूस निकला जो भव्य कार्यक्रम में बदल गया। तेहरान के इमाम हुसैन स्क्वायर से आज़ादी स्क्वायर तक 10 किलोमीटर की लंबी और चौड़ी सड़क पर यह जश्न शाम 6 बजे से रात 10 बजे तक मनाया गया, जिसमें लाखों की संख्या में लोग शरीक हुए। श्रद्धालु इमाम हुसैन अलैहिस्सलाम स्क्वायर से आज़ादी स्क्वायर की तरफ जा रहे थे, जबकि पूरे रास्ते में जगह जगह पर कई प्रकार के कार्यक्रम चल रहे थे। इन कार्यक्रमों में गदीर के महत्व और गहराई को शेरों व्याख्यानों के रूप में बयान किया गया। अलग अलग आयु के बच्चों के लिए बहुत सारे कार्यक्रम रखे गए थे।
इस्लामी गणतंत्र ईरान के सिस्तान व बलूचिस्तान प्रांत के जालान क्षेत्र के थाने पर हमला करने वाले आतंकियों की मौत के बाद हालात सामान्य हो गए। ईरान के सिस्तान व बलूचिस्तान के IG पुलिस जनरल जलीलियान ने कहा कि जाहिदान शहर में आज सुबह 4 आतंकियों ने थाना नंबर 16 पर हैंड ग्रेनेड से हमला किया। हमले के बाद फायरिंग का आदान प्रदान हुआ, जिसमें सारे आतंकी मारे गए। उनका कहना था कि हमले में 2 पुलिसकर्मी शहीद हो गए। सिस्तान व बलूचिस्तान के IG पुलिस का कहना था कि आतंकवादी تھانے میں عام ناگرکوں کی طرح آئے, پھر اس کے بعد انہوں نے کارروائی شروع کی. انہوں نے کہا کہ زاہدان شہر کی استھتی کل ملا کر نینترت ہے. اس سے پہلے سستانوا بلوچستان پرانت کے گورنر ہاؤس کے راجنیتک اور سرکشا معاملوں کے ادھیکاری علی رضا مرحمتی نے کہا تھا کہ آج صبح 7:15 پر آتنکیوں نے تھانے میں ہینڈ گرینیڈ سے حملہ کیا. انہوں نے کہا کہ حملہ آتم گھاتی نہیں تھا.
شیراز میں استھت حضرت شاہ چراغ کے مزار پر آتنکی حملے کے دو مجرموں کو آج صبح سزائے موت دے دی گئی. شاہ چراغ کے پوتر چراغ پوتر روزے مزار پر آتنکی حملے کے دو مجرموں کی سزائے موت پر شنیوار 8 جولائی صبح عمل کیا گیا. آتنکیوں کے سفرات کا کیندری مجرم بھی پولیس اور سرکشا بلوں کے ساتھ جھڑپ میں مارا گیا تھا. اس آتنکی حملے کے کچھ دن بعد آتنکیوں کو گرفتار کیا گیا. اس کیس میں 5 لوگوں پر آروپ پتر داخل کیے گئے. یاترا کی بائی 26 اکتوبر 2022 بدھوار کی شام 5:45 پر شیراز میں حضرت شاہ چراغ کے پوتر مزار پر ایک آتنکی حملہ ہوا تھا. اس حملے میں 13 شردھالو شہید اور 30 گھائل ہوئے تھے.
اسرائیل نے ویسٹ بینک میں حملے کر کے 3 فلسطینی کو شہید کر دیا. جنین میں بھاری درندگی مچانے کے بعد اسرائیلی سینا نے ویسٹ بینک کے نابلس میں حملہ کیا اور 2 فلسطینیوں کو شہید کر دیا, جبکہ رام اللہ میں 3 فلسطینی بھی زانے سینکوں کے ہاتھوں شہید ہو گیا. اس حملے میں 1 فلسطینی گھائل بھی ہوا ہے. اس سمے ویسٹ بینک کے کئی علاقوں میں اسرائیلی قبضے کے خلاف گتیویدھیاں ہو رہی ہیں, جس کے دوران اسرائیلی سینا اور زائنی بستی کے چرم پنتھی نواسیوں سے فلسطینیوں کی جھڑپیں ہوتی ہیں. شکروار کی صبح ناپلس میں زائنی سینا نے حملہ کر کے 2 فلسطینی جوانوں کی ہتیا کر دی. اس حملے میں 3 فلسطینی گھائل بھی ہوئے. حماس سنگٹھن نے ایک بیان میں کہا ہے کہ اسرائیل ان بہادروں کے جوابی حملے کا انتظار کر رہے جن کا موت کا کھو گا. جہاد اسلامی نے کہا ہے کہ اسرائیل کی اس بربرتا سے فلسطینیوں کا پرتیرودھ کا جذبہ اور بھی مضبوط ہوگا.
یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں. آتنکوادی گٹ داعش کو جڑ سے ختم کرنے کی راگ سرکار کی یوجنا کے تحت اس دیش کے آتنکواد نرودھک بل نے ہوائی حملہ کر کے 5 آتنکیوں کو ڈھیر کر دیا. فارس نیوز ایجنسی کی رپورٹ کے انوسار عراق کے آتنکواد نرودھک دل نے شکروار کو ایک بیان میں کہا کہ اس نے اپنے ہوائی حملے میں اتری عراق کے کرکوک پرانت میں داعش کے 5 آتنکی مار گرائے. یہ حملہ عراق کی سشست سینا کے کمانڈر ان چیف محمد شیعہ السودانی کے آدیش پر کیا گیا. عراقی سینا نے مئی کے مدھیے میں بھی خبر دی تھی کہ اس نے کرکوک میں ہوائی حملہ کر کے داعش کے 6 آتنکیوں کو مار گرایا تھا.
منی پور میں پچھلے 2 مہینے سے ہنسا جاری ہے. ادھیکاریوں نے کہا کہ 7 جولائی کو وشنو پور ضلع میں ہوئی الگ الگ گھٹناؤں میں منی پور پولیس کمانڈو اور ایک کشور لڑکے سہیت 4 لوگوں کی گولی مار کر ہتیا کر دی گئی اور انیہ کئی گھائل ہو گئے. شکروار شام کو موئی رنگ توریل ماپن میں سندگھ اگروادیوں کے ساتھ مٹ بھیڑ میں ایک پولیس کرمی کی موت ہو گئی. وہیں صبح کے سمے وشنو پور اور چاند پور ضلعوں کی سیما سے لگے کانگوئی سونگڑو اور اوانگ لکھئی گاؤں میں انے 3 لوگ مارے گئے. پولیس کے انوسار مارے گئے لوگوں میں سے 2 کوکی سمودائے سے ہیں اور تیسرا 70 ورشیہ ایم ریکی مائیتئی سمودائے سے ہے. سوتروں نے کہا ہے کہ ریکی کو ایک گولی تب لگی جب وہ پرتدوندی سموہوں کے بیچ گولی باری کے کارن اپنے گاؤں سے بھاگنے کی کوشش کر رہا تھا.
بھارت کے پشچم بنگلہ راجیہ میں پنچایت چناؤ کے لیے شنیوار کو ووٹ ڈالے گئے. چناؤ سے پہلے راجیہ میں ٹی ایم سی اور بھاجپا کے کارکرتاؤں اور نیتاؤں کے بیچ بھاری تناؤ رہا. یہاں تک کہ چناؤ ابھیان کے دوران ہونے والی راجنیتک ہنسا میں اب تک 16 لوگوں کی موت ہو چکی ہے. پشچم بنگال کے تریستریہ پنچایت ویوستھا کے تحت راجیہ میں 3,317 گرام پنچایتیں ہیں. گرام پنچایتوں کی 63,229 پنچایت سمتیوں میں 9,730 سیٹوں اور 22 ضلع پریشدوں کی 928 سیٹوں یعنی کل 73,887 سیٹوں کے لیے متدان ہوا.
مدھیہ پردیش کے شیوپوری ضلع میں 2 دلت پرشوں کو کتھت طور پر ایک مہیلا سے بات کرنے کے بعد مانو مل کا سیون کرنے کے لیے مجبور کرنے کا معاملہ سامنے آیا ہے. پولیس نے جانکاری دی ہے کہ اس سمن میں مہیلا کے پریوار کے 7 سدسیوں کو گرفتار کیا گیا ہے اور پرشاسن نے ان کے گھروں کو دھوست کر دیا ہے. دلت پرشوں کے خلاف کتھت اتیاچار بیتے 30 جون کو شیوپوری ضلع کے ورکھڑی گاؤں میں ہوا تھا, لیکن ایک کتھت ویڈیو وائرل ہونے کے بعد 5 جولائی کو یہ معاملہ سامنے آیا. अखबार ने बताया कि वो स्वतंत्र रूप से इस वीडियो क्लिप की प्रामाणिकता की पुष्टि नहीं कर सका। शिवपुरी के पुलिस अधीक्षक रघुवंश सिंह भदौरिया के अनुसार परिवार के खिलाफ कार्रवाई राज्य के गृह मंत्री नरोत्तम मिश्रा के निर्देश पर हुई, जिन्होंने मामले में राष्ट्रीय सुरक्षा कानून NSA लागू करने का भी आदेश दिया है।
पाकिस्तान में कुरान मजीद के सम्मान का दिन मनाया गया और देश भर में रैलियां निकाली गईं। पाकिस्तान की संसद में कुरान के अनादर के खिलाफ एक प्रस्ताव पारित किया गया और शुक्रवार को कुरान के सम्मान का दिन मनाने का ऐलान करते हुए जनता से रैलियां निकालने की अपील की गई थी। जुमे की नमाज के बाद लोगों ने रैलियां निकाली और स्वीडन में होने वाली घटना पर आक्रोश जताया। धार्मिक संगठनों और सिविल सोसाइटी के लोग क्वेटा प्रेस क्लब के बाहर प्रदर्शन किया और प्रदर्शनकारियों से कहा कि स्वीडन में कुरान के अनादर से दुनिया भर में मुसलमानों की भावनाएं आहत हुई हैं।
अमरीकी राष्ट्रपति ने रूस का मुकाबला करने के लिए यूक्रेन को क्लस्टर बम भेजने की आधिकारिक पुष्टि कर दी है। मीडिया की अफवाहों के बाद अमरीकी राष्ट्रपति जो बाइडन ने CNN को दिए इंटरव्यू में आधिकारिक रूप से पुष्टि की। इसे देश ने पहली बार यूक्रेन की सेना को क्लस्टर बम देने की मंजूरी दे दी है। जो बाइडन ने दावा किया है कि यह फैसला अमरीकी सरकार के लिए एक मुश्किल फैसला था, लेकिन मैंने और मेरे मंत्रिमंडल ने आखिरकार यह फैसला कांग्रेस में घटकों और साथियों से परामर्श के बाद किया, क्योंकि यूक्रेन के पास गोला बारूद खत्म हो रहा है और जवाबी हमलों के लिए उन्हें इस प्रकार के हथियारों की जरूरत है। रूस ने इस फैसले पर फौरन प्रतिक्रिया दी है। वॉशिंगटन में रूस के राजदूत ने कहा है कि यूक्रेन को क्लस्टर बमों की सप्लाई अमेरिका की निराशा का चिन्ह है और वो मानवता को नए विश्व युद्ध की कगार पर ढकेल रहा है।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। संयुक्त राष्ट्र संघ ने यूक्रेन में रूस के युद्ध के कारण कई नागरिक क्षति की निंदा की है। संयुक्त राष्ट्र संघ ने कहा है कि लड़ाई 500 दिन से अधिक हो गई है और संघर्ष का कोई अंत नजर नहीं आ रहा है। यूक्रेन में संयुक्त राष्ट्र संघ के मानवाधिकार निगरानी मिशन ने शुक्रवार को एक बयान में कहा कि रूस के 24 फरवरी 2022 के आक्रमण के बाद 500 बच्चों सहित 9000 से अधिक नागरिक मारे गए हैं। संयुक्त राष्ट्र संघ के प्रतिनिधियों ने पहले कहा था कि वास्तविक संख्या बहुत अधिक होने की संभावना है। HRMMU के उप प्रमुख नोएल कैलहोन ने आक्रमण के 500वें दिन के अवसर पर एक बयान में कहा कि आज हम युद्ध में एक और गंभीर मील का पत्थर चिन्हित कर रहे हैं जो यूक्रेन के नागरिकों पर भयावह असर डाल रहा है। युद्ध को मॉनिटर कर रही संस्था ने बताया कि इस साल हताहतों की संख्या औसतन 2022 की तुलना में कम रही, लेकिन मई और जून में यह आंकड़ा फिर से बढ़ना शुरू हो गया। पश्चिमी शहर लवीव में अग्रिम पंक्ति से दूर बचाव कर्मियों को शुक्रवार को इमारतों के मलबे में 10वां शव मिला। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं।
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। संयुक्त राष्ट्र संघ का कहना है कि अमेरिका को ईरान के खिलाफ लगाए गए प्रतिबंधों को हटा लेना चाहिए। जायजा ले रहे हैं अहमद अब्बास।
संयुक्त राष्ट्र संघ के महासचिव की राजनीतिक मामलों की सहयोगी ने सुरक्षा परिषद की बैठक में कहा कि ईरान के परमाणु कार्यक्रम की सिविलियन प्रवृत्ति को सुनिश्चित करने का सबसे उपयोगी उपाय JCPOA है और अमेरिका को चाहिए कि ईरान पर लगी पाबंदियां हटाए। सुरक्षा परिषद की बैठक प्रस्ताव 22-31 को लागू किए जाने की स्थिति की समीक्षा के लिए हुई थी जो परमाणु समझौते से संबंधित है। अंडर जनरल सेक्रेटरी फॉर पॉलिटिकल अफेयर्स रोजमेरी डी कार्लो ने बैठक में कहा कि मैंने दिसंबर 2022 में परिषद में रिपोर्ट पेश की थी और उस समय अमरीका सहित परमाणु डील में शामिल सभी सदस्यों ने सहमति जताई थी कि परमाणु समझौते में वापसी ईरान के परमाणु कार्यक्रम से जुड़े मुद्दों के समाधान का सबसे उचित मार्ग है, मगर 6 महीने की बातचीत का कोई नतीजा नहीं निकला। उन्होंने कहा कि ईरान के परमाणु कार्यक्रम से जुड़े मामलों को हल करने का प्रभावी तरीका केवल डिप्लोमेसी है। जरूरी है कि सारे पक्ष तत्काल प्रभावी रूप से वार्ता शुरू करें और बाकी बचे मसलों पर सहमति बनाएं। डिकार्लो ने कहा कि इसी संदर्भ में मैंने अमेरिका के सामने संयुक्त राष्ट्र महासचिव का यह अनुरोध पेश किया कि वो ईरान पर लगे उन प्रतिबंधों को हटाए जो परमाणु समझौते के तहत हटाए जाने वाले थे। उन्होंने कहा कि संयुक्त राष्ट्र संघ की तरफ से अमरीका के सामने ये मांग दोहराई जाएगी कि तेल के व्यापार के लिए ईरान को जो छूट दी गई थी वो दोबारा दी जाए। मई 2018 में अमेरिका के तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रंप ने परमाणु समझौते से बाहर निकलने का ऐलान किया था। इसके बाद ट्रंप सरकार ने इस्लामी गणराज्य ईरान पर प्रतिबंध लगा दिए। कई देशों ने ट्रंप के फैसले का विरोध किया, मगर ट्रंप ने ईरान पर बेहद कड़े प्रतिबंध लगाए और जहां तक संभव था उन्होंने परमाणु डील का उल्लंघन किया। ट्रंप सरकार ये दावा कर रही थी कि ईरान पर अत्यंत कठोर प्रतिबंध लगाकर ईरान को झुकाया जा सकता है और गैर कानूनी मांगे मानने पर मजबूर किया जा सकता है। परमाणु डील से अमेरिका के बाहर निकल जाने के बाद 1 साल तक ईरान परमाणु समझौते का पालन करता रहा, मगर उसके बाद ईरान ने अपनी प्रतिबद्धताओं को कम करना शुरू कर दिया। 5 जनवरी 2020 को ईरान ने साफ कर दिया कि ऑपरेशनल फेज में अब कोई भी सीमितता बाकी नहीं है। अमरीका के मौजूदा राष्ट्रपति जो बाइडन ने सितंबर 2020 में राष्ट्रपति चुनाव के दौरान कहा कि डोनाल्ड ट्रंप ने परमाणु समझौते से बाहर निकलकर बड़ी गलती की है और उनका यह फैसला अमेरिका की राष्ट्रीय सुरक्षा से जुड़े हितों के खिलाफ है, क्योंकि इस फैसले के नतीजे में अमेरिका व्यवहारिक रूप से अलग थलग पड़ गया है। मगर जनवरी 2021 में अमेरिका की सत्ता संभालने के बाद भी ईरान पर ट्रंप के कार्यकाल वाला दबाव जो बाइडन ने जारी रखा और ये रट लगानी शुरू कर दी कि पहले ईरान परमाणु समझौते में वापस लौटे, तब अमेरिका परमाणु डील पर अमल करेगा। अमेरिका के राजनीतिक टीकाकार जोसेफ सेरेंसियन का कहना है कि जो बाइडन परमाणु डील के मामले में ट्रंप की हारी हुई लड़ाई को ही लड़ते जा रहे हैं। अगर बाइडन अपनी नीति में सुधार नहीं करते तो परमाणु समझौते के खत्म हो जाने का खतरा बना रहेगा। बाइडन के इस तर्कहीन रवैये के जवाब में इस्लामी गणराज्य ईरान ने बहुत तर्कसंगत रणनीति अपनाई। ईरान ने 2 टूक शब्दों में कहा कि ईरान उस समय परमाणु समझौते में वापस आएगा जब अमरीका गैर कानूनी पाबंदियां हटा लेगा, और वो भी सिर्फ कागज पर नहीं बल्कि अमली तौर पर, और ईरान इसका मूल्यांकन करने के बाद समझौते में वापसी करेगा।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
अमेरिका ने यूक्रेन को प्रतिबंधित बम देने का ऐलान किया है। जायजा ले रहे हैं रविश जैदी।
रूस के खिलाफ यूक्रेन में अब अमेरिका प्रतिबंधित क्लस्टर बम देने जा रहा है। बताया जा रहा है कि बाइडेन प्रशासन जल्द ही क्लस्टर बम को यूक्रेन को देने की मंजूरी दे सकता है। इस बम पर दुनिया के 120 देशों ने प्रतिबंध लगा रखा है और अब इस फैसले को लेकर सवाल उठ रहा है। شکروار کو نیوز چینل سی این این سے بات کرتے ہوئے امریکہ کے راشٹرپتی جو بائیڈن نے کہا کہ یوکرین کو کلسٹر بم دینے کا فیصلہ ایک بہت ہی کٹھن نرنے تھا، لیکن کیونکہ کیف کو اس بم کی بہت زیادہ ضرورت تھی اس لیے اس کو دینا ضروری ہو گیا تھا۔ پینٹاگن کے اپ راجنیتک سلاحکار کولن کال نے یوکرین کو کلسٹر بم بھیجے جانے کی پشٹی کرتے ہوئے ان یدھ سمگری کی سٹیک سنکھیا بتانے سے انکار کر دیا۔ امریکہ کے اس فیصلے پر سنیکت راشٹر سنگ نے کڑا ویروھ جتایا ہے۔ سنیکت راشٹر کے اپ پروکتا فرحان حق نے گھوشنا کی ہے کہ سنیکت راشٹر کے مہا سچیو یدھ کے میدان میں کلسٹر ہتھیاروں کے استعمال کے خلاف ہیں۔ امریکہ دوارا ہر دن یوکرین یدھ کی آگ میں گھی ڈالنے کے کام کو دیکھ کر ایسا لگتا ہے کہ سنیکت راج امریکہ جو کسی بھی قیمت پر یوکرین یدھ میں روس کی پراجے دیکھنا چاہتا ہے، یہی وجہ ہے کہ وہ اس لکش کو پراپت کرنے کے لیے یوکرین کو سبھی پرکار کے ہتھیاروں سے لیس کرنا چاہتا ہے، یہاں تک کہ ان ہتھیاروں کو بھی جنہیں وش کے زیادہ تر دیشوں نے پرتیبندھت کیا ہوا ہے۔ یوکرین میں یدھ جیتنے کی امید میں واشنگٹن نے وبھن بہانوں سے مانو ادھیکاروں اور وشو سماج کی نیتکتاؤں کو پیروں تلے رونتا چلا آ رہا ہے۔ یہی کارن ہے کہ جس بم کو مانوتا کے وناش کے روپ میں دیکھا جاتا ہے اور جس پر 120 سے زیادہ دیشوں نے بین لگا رکھا ہے، اب امریکہ اس کو بھی یوکرین کو دینے جا رہا ہے۔ رپورٹ کے انوسار امریکہ جس بموں کو دینے جا رہا ہے اسے 155 ایم ایم کی توپ سے بھی داغا جا سکتا ہے۔ امریکہ کے تین ادھیکاریوں نے کلسٹر بم دینے کی پشٹی بھی کی ہے۔ نیو یارک ٹائمس کی رپورٹ کے مطابق امریکہ کے ودیش منتری اینٹینی بلنکن نے خود کلسٹر بم کو یوکرین کو دینے کی سفارش کی ہے۔ کلسٹر بم کو انسانیت کے خلاف مانا جاتا ہے، یہی کارن ہے کہ دنیا کے سامنے اب امریکہ کا وہ روپ کھل کر سامنے آ رہا ہے کہ جس کے بارے میں ایران ہمیشہ کہتا آیا ہے۔ آج دنیا کا کوئی بھی دیش جو یدھ کی آگ میں جل رہا ہے، اس آگ کو جلانے کے پیچھے کیول اور کیول امریکہ ہی ہے۔ دراصل کلسٹر بم ایک کنسٹر کے اندر بھرے ہوتے ہیں۔ کلسٹر بم کے پھٹنے کے بعد ہزاروں کی تعداد میں چھوٹے چھوٹے بم اس سے نکلتے ہیں اور کافی ویاپک علاقے میں پھیل جاتے ہیں۔ ان میں سے کئی ایسے ہوتے ہیں جو پھٹتے نہیں ہیں، اس سے وہاں رہنے والے یا وہاں سے گزرنے والے عام ناگرک اکثر اس کی چپیٹ میں آ جاتے ہیں۔ یہی نہیں، یہ عام ناگرکوں کے شکار ہونے کا سلسلہ یدھ اور اس کے بعد بھی جاری رہتا ہے۔ اس کا بڑا ادھارن افغانستان ہے جو کلسٹر بم سے پٹا پڑا ہے۔ سنیکت راشٹر سنگھ اور افغان سرکار نے کروڑوں روپے ان کلسٹر بم کو ہٹانے پر کیول خرچ کر ڈالا ہے۔ سال 2008 میں 120 سے زیادہ دیشوں نے سنیکت راشٹر سنگھ کے ایک سمیلن میں کلسٹر بم پر بین لگانے والے سمجھوتے پر ہستاکشر کیا تھا۔ اس میں کچھ ایسے بھی دیش فرانس بریٹین جیسے دیش ہیں جو یوکرین اور امریکہ کے پرمکھ سہیوگی ہیں۔ یوکرین، امریکہ اور روس تینوں ہی دیشوں نے کلسٹر بم کو بین کرنے والے سمجھوتے پر ہستاکشر نہیں کیا ہے۔ حالانکہ ورش 2009 میں ایک قانون بنا تھا جو امریکہ کو 1% سے زیادہ اسفل رہنے والے کلسٹر بم کے نریات سے روکتا ہے۔ وشلیشکوں کے مطابق اس میں امریکہ کا پورا کلسٹر بم کا ذخیرہ آ جاتا ہے۔ کل ملا کر امریکہ یوکرین میں کسی بھی استھتی میں روس کو ہارتا دیکھنا چاہتا ہے، چاہے اس کے لیے اسے پوری دنیا کو یدھ کی آگ میں جھونکنا ہی کیوں نہ پڑ جائے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ نیشنل کانفرنس نے نئی دلی سے کہا ہے کہ وہ کشمیر میں نئے نئے انوبھو کرنا بند کرے۔ بیورا دے رہے ہیں شری نگر سے سپت حسن۔
بھارت پرشاست جموں کشمیر کے سب سے بڑے وپکشی دل نیشنل کانفرنس نے کہا ہے کہ جموں کشمیر میں نئے نئے تجربے کیے جا رہے ہیں، اور ہم دلی سے ایک بار پھر یہ آہوان کرتے ہیں کہ وہ ایسے تجربے فوری طور پر بند کریں۔ سری نگر میں ایک بیٹھک کے بعد نیشنل کانفرنس کے اپ ادھیکش اور جموں کشمیر کے بھوتپورو مکھی منتری عمر عبداللہ نے کہا کہ جموں کشمیر کے ساتھ 5 اگست 2019 کے بعد صرف اور صرف شریانتر ان کے انوسار رچائے جا رہے ہیں۔ انہوں نے کہا کہ کبھی یہ کہا جا رہا ہے کہ بےگھر لوگوں کو نواز دیے جائیں گے، اور کبھی ایسے قوانین لائے جا رہے ہیں جس سے عام لوگوں کا کوئی مطلب ہی نہیں ہے۔ انہوں نے کہا کہ نئی دہلی نے ان کے انوسار یہ صاف کر لیا ہے کہ وہ کشمیریوں کو طاقت کے بل پر خاموش کرنا چاہتے ہیں، پرنتو ہم نئی دہلی کو یہ بتانا چاہتے ہیں کہ اس کے اچھے پرینام نہیں نکلیں گے۔
ایک سوچی سمجھی سازش کے تحت 96 کے وہ دو تہی جو آپ کو مینڈیٹ ملا، اس کو ختم کرنے کے لیے جو تب سے سازشیں رچائی گئیں اس کا نتیجہ آخرکار 5 اگست 2019 میں.
عمر عبداللہ نے کہا کہ ہم نے بار بار نئی دہلی کو یہ کہا ہے کہ جموں کشمیر ایک ڈیلیکیٹ سمسیا ہے, اس کو ڈیلیکیٹلی سلجھانا ہوگا, پرنتو ہماری بات نہیں سنی جا رہی ہے اور صرف طاقت کے بل پر جموں کشمیر کے لوگوں کو خاموش کیا جا رہا ہے. اس بیچ جموں کشمیر یو ٹھیک ہے ایل جی منوج سنہا نے ایک سبھا کو سمبوجت کرتے ہوئے کہا کہ بھارتیہ پردھان منتری کے انوسار جو یوجنا ہم جموں کشمیر میں لاگو کر رہے ہیں اس کا صرف اور صرف لکش بےگھر لوگوں کو نواس دینا ہے, اور ہم نے یہ نرنے لیا ہے کہ جو لوگ نواس کے بغیر ہیں انہیں 5 مرلے زمین دی جائے گی اور یہ پورے جموں کشمیر میں بہت جلد لاگو ہوگا. انہوں نے کہا کہ اس حوالے سے انہوں نے 1,99,000 کے نکٹ لوگوں کو آئیڈینٹیفائی کر دیا ہے. وپکشی دلوں نے اس پر بہت سارے پرشن کھڑے کیے ہیں, پرنتو منوج سنہا نے کہا ہے کہ ان کا لکش صرف اور صرف عام لوگوں کو راحت پہنچانا ہے. سپت محمد حسن, ریڈیو تہران, سری نگر.
اسی کے ساتھ راجنیتک چرچا سماپت ہوئی.
دوستو آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا, ابھی آپ سن رہے تھے کارکرم راجنیتک چرچا جسے لے کر اپستھت ہے ہمارے ساتھی سید مسم, اور اب آپ کی سیوا میں پرستت ہے کارکرم ایرانی ونجن.
ایرانی ونجن
شروتاگن کارکرم ایرانی ونجن کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہے سواتی اور سید میسام کا سلام سویکار کیجیے. آج کے کارکرم میں ہم کردستان کے پکوانوں سے پریچت ہوں گے.
آج کے کارکرم میں ہم آپ کو پشچمی ایران کے کردستان پرانت کی یاترا پر لے چلیں گے جو ایران کے بڑے سندر پرانتوں میں سے ایک ہے. ہمارے ساتھ رہیے تاکہ آپ کو ہم اس پرانت کے بارے میں بتائیں اور کردی کھانوں سے آپ کو پریچت کروائیں. ریواس کی خورشت اور کیلانے یہاں کے بڑے مشہور ویانجن ہیں.
کردستان پرانت پشچمی ایران کے بڑے سندر پرانتوں میں سے ایک ہے جس کا کیندری نگر سنندج ہے. اس پرانت کے لوگ کرد جاتی کے ہیں. کرد جاتی کو آرے جاتی کی پرجاتیوں میں گنا جاتا ہے جو لگ بھگ 2000 سال پہلے ایران کے پٹھاروں میں داخل ہوئے, اور ان میں سے ایک سموہ پشچم اتری اور پشچمی ایران کے علاقوں میں بس گیا. ایران کے کرد کردی زبان اور بولی میں بات کرتے ہیں جو فارسی بھاشا کی ایک بولی ہے. کردستان کے لوگ بڑے بہادر اور ملنسار ہوتے ہیں.
کردستان کا علاقہ اچھوتی پرکرتی سے سجا ہوا ہے. ایران کے پرانتوں میں اس پرانت کا خاص استھان ہے. اس پرانت کے پراکرتک آکرشنوں میں زریبار جھیل ہے. اس کے علاوہ چہل چشمے پہاڑ, آبیدار ریجنل پارک, پراچین کرفتو غفا یہاں کی بڑے مشہور درشنیہ استھل ہیں. کردستان پرانت کے بے حد سندر بھاگوں میں سے ایک اورامان گاؤں ہے جو بہت خوبصورت ہے. یہ تخت پہاڑ کے دامن میں استھت ہے اور اورامان تخت کے نام سے بھی جانا جاتا ہے. اس گاؤں کے گھر زینوں کے آکار کے بنے ہیں, یعنی ایک گھر کی چھت اوپر والے گھر کا آنگن ہے اور اوپر والے گھر کی چھت اس کے اوپر والے گھر کا آنگن ہے. کردستان کے انیہ سندر آکرشنوں میں سیروان ندی کا نام لیا جا سکتا ہے جو پانی سے بھری رہتی ہے اور بل کھاتی ہوئی الگ الگ علاقوں سے گزرتی ہے. پالنگان گاؤں, دیزلی تفریح گاہ اور درکی تفریح گاہ بھی ہیں جو ہر آنگتک کا من موہ لیتی ہیں. ہر سال بھاری سنکھیا میں سیلانی ایران کے الگ الگ علاقوں سے اسی طرح دوسرے دیشوں سے کردستان پرانت پہنچتے ہیں اور اس پرانت کی سندر پرکرتی کا آنند لیتے ہیں.
पौष्टिक और स्वादिष्ट ईरानी खानों का परिचय। घर बैठे सीखिए लज्जतदार ईरानी खाने पकाने की विधि। कार्यक्रम श्रृंखला ईरानी व्यंजन में हर शनिवार को कार्यक्रम ईरानी व्यंजन।
हर इलाके की हस्तकला उद्योग वहां की सांस्कृतिक विरासत का हिस्सा और समाज की जीवन शैली का आईना होती है। इसीलिए हमेशा से लोगों को हस्तकला उद्योग में दिलचस्पी रही है। कुर्दिस्तान के हस्तकला उद्योगों की बात की जाए तो यह अलग अलग इलाकों में बड़े सुंदर और विविध रूपों में मौजूद है। कुर्दिस्तान के कालीन और कम्बल इसी तरह इस इलाके का लकड़ी का काम दुनिया में अपनी पहचान रखता है। इस प्रांत के अन्य हस्तकला उद्योगों में गीवे दोजी भी है। गीवे एक प्रकार का स्थानीय जूता है जो हजारों साल से इस इलाके में बुना जा रहा है। इंसान ने प्राकृतिक वस्तुओं से अपने पैरों में पहनने के लिए जो बिल्कुल शुरुआती चीजें तैयार की उनमें एक गीवे है। गीवे को कुर्द कैलाश भी कहते हैं। आम जूतों से यह जूता बहुत ही ज्यादा मजबूत होता है। इसका ऊपरी भाग कॉटन का होता है और इसकी तली कपड़े की होती है। यह नर्म और आसानी से मुड़ जाने वाला मजबूत जूता होता है जो पहाड़ी इलाकों में आराम से पहना जाता है और इससे पैरों को काफी सुकून भी मिलता है। यह कुर्दिस्तान के पहाड़ी इलाकों के लिए बहुत उचित और अनुकूल होता है। कुर्दिस्तान में 42 प्रकार के हस्तकला उद्योगों में कुल 45,000 से अधिक लोग काम करते हैं और उनके जरिए तैयार किए जाने वाले उत्पाद लोगों को बहुत ही पसंद आते हैं।
कार्यक्रम के पहले भाग में हमने कुर्दिस्तान प्रांत के प्राकृतिक आकर्षणों और हस्तकला उद्योगों के बारे में आपको बताया। अब हम इस प्रांत के खानों और पकवानों की बात करेंगे। इस पहाड़ी इलाके में बड़े स्वादिष्ट खाने पकते हैं। कुर्दिस्तान के खाने यहाँ की प्राकृतिक वस्तुओं से बनते हैं। कुर्दिस्तान का इलाका चूंकि पहाड़ी इलाका है इसलिए इस इलाके में तरह तरह की वनस्पतियां और खाने पीने की चीजें उगती हैं।
यहाँ एक पौधा उगता है जो बड़ा स्वादिष्ट होता है और इसे यहाँ के लोग बहुत ही पसंद करते हैं। पौधे का नाम रिवास है। रिवास वनस्पति से एक खुरिश यानी विशेष प्रकार का सालान बनता है जिसे कुर्द बहुत ही चाव से खाते हैं। रिवास एक वनस्पति है जो खुद उगती है यानी इसकी खेती नहीं की जाती बल्कि बहुत से इलाकों में खुद उगती है और लोग उसे लेकर घर जाते हैं। इसमें हल्की खटास होती है।
रिवास खुरिश्त बनाने के लिए 1 किलो रिवास, 2 प्याज, 1/2 किलो बगैर हड्डी का गोश्त, 2 से 3 चम्मच शक्कर, तेल, नमक, मिर्च, 150 ग्राम ताजा पुदीना और 250 ग्राम धनिये की पत्ती ले लीजिए।
आइए अब रिवास खोरिश बनाने की विधि के बारे में बात करते हैं। पहले प्याज को छोटा छोटा काट लीजिए। इसके बाद पतीली में थोड़ा सा तेल डालकर गर्म कीजिए। फिर उसमें प्याज डालकर लाल कीजिए। गोश्त की अपनी पसंद के अनुसार छोटी छोटी बोटियां बना लीजिए। फिर उसे लाल हो चुकी प्याज में डालकर थोड़ी देर चलाइए यहाँ तक कि गोश्त का रंग बदल जाए। अब 2-3 गिलास गर्म पानी गोश्त में डाल दीजिए और उसे अच्छी तरह पकने दीजिए। अब रिवास का छिलका उतारने के बाद उसे 3-3 सेंटीमीटर की टुकड़ों में काट लीजिए। पुदीना और धनिया पत्ती को भी खूब अच्छी तरह धोने के बाद छोटी सी कढ़ाई में डालकर थोड़ी देर चलाइए। जब गोश्त पक जाए तो उसमें पुदीना और धनिया पत्ती डाल दें और 10 मिनट तक पकने दें। उसके बाद रिवास के टुकड़ों को नमक के साथ डाल दें, साथ ही मिर्च और शक्कर भी उसमें मिला दें ताकि रिवास सालन अच्छी तरह से तैयार हो जाए। अभी सालन को प्लेट में निकालिए और चावल के साथ परोसिए।
रिवास खोरिश्त स्वादिष्ट भी बहुत ज्यादा होती है, साथ ही ये बहुत पौष्टिक आहार भी है। जबकि एक अच्छा यह है कि इसमें कैलोरी कम होती है। इसमें K1 विटामिन की अच्छी मात्रा पाई जाती है। इससे इस विटामिन की जरूरत की 26 سے 31 پرتیشت ماترہ پوری ہو جاتی ہے۔ دوسرے پھلوں اور سبزیوں کی طرح ریواس میں اچھی ماترہ میں فائبر ہوتا ہے، اس طرح یہ سیب اور سنترے کی بھانتی فائبر سے بھرپور ہوتا ہے۔
ایک خاص پرکار کی روٹی بہت پرچلت ہے جسے کیلانے کہتے ہیں، اسے کردی پیزا بھی کہا جاتا ہے۔ اس روٹی کو دنیا کے سب سے پرانے فاسٹ فوڈ کے طور پر مانا جا سکتا ہے۔ کیلانے کی خاص بات یہ ہے کہ یہ فاسٹ فوڈ کی انی قسموں کی طرح نقصان دہ نہیں ہے، اس میں وٹامن کی بھرمار ہوتی ہے۔ کردوں میں رواج ہے کہ بہار کا موسم شروع ہونے سے اس روٹی کو خوب کھایا جاتا ہے، کیونکہ اس روٹی میں پیچک نام کے پودے کی پتیاں پڑتی ہے جو استھانیہ ونسپتی ہے اور بہار کے موسم میں خوب اگتی ہے۔ اس ونسپتی کی پتیاں بہت پتلی پتلی ہوتی ہے جس کا جو شاندہ بنا کر پیا جاتا ہے، اس سے ایسیڈیٹی کی شکایت دور ہو جاتی ہے۔ پیچک کو کچا بھی کھاتے ہیں اور روٹی میں ڈال کر بھی کھایا جاتا ہے۔
اس روٹی کا اتہاس بہت پرانا ہے، کہتے ہیں کہ یہ روٹی 300 سال سے پکائی جا رہی ہے۔ اسے پارمپرک طریقے سے تندور میں پکایا جاتا ہے۔ پیچک سبزی ہر موسم میں نہیں ملتی، تو کبھی کبھی یہ روٹی پکانے کے لیے پیاز کی پتیوں کو استعمال کیا جاتا ہے۔ اس کا سواد بھی ملتا جلتا ہوتا ہے۔ کلانے روٹی پکانے کے لیے 2 کپ آٹا، تھوڑا پانی، آدھا چمچ نمک، پہاڑی پیچک کی پتیاں یا پیاز کی پتیاں لے لیجیے اور 50 گرام مکھن رکھ لیجیے۔
پہلے پیچک یا پیاز کی پتیوں کو خوب اچھی طرح سے دھو لیجیے، پھر باریک باریک کاٹ لیجیے اور کنارے رکھ دیجیے۔ آٹے میں نمک ملا دیجیے اور اس میں ہلکا گرم پانی ڈال کر خوب چلا لیجیے۔ اب اس پانی کو دھیرے دھیرے آٹے میں ڈالیے اور آٹا گوندھ لیجیے۔
خمیر اس طرح کا ہو کہ ہاتھ میں چپکے نہیں اور بہت سوکھا ہوا بھی نہ ہو۔ آٹا خوب اچھی طرح گوندھا ہوا ہونا چاہیے۔ اس کے بعد اس پر کوئی کپڑا ڈھانک کر 10-15 منٹ کے لیے رکھ دیجیے۔ اب اس آٹے کو 8-9 بھاگوں میں بانٹ لیجیے۔ بیلن لے لیجیے اور پٹرے پر تھوڑا سوکھا آٹا چھڑک کر اس پر خمیر کے ٹکڑے رکھیے اور اسے بیل لیجیے۔ اب اس پر پیاز کی کٹی ہوئی پتیاں چھڑک دیجیے، پھر روٹی کو پلٹ کر دوسری طرف بھی پتیوں کے ٹکڑے ڈال دیجیے۔
اب توا چولہے پر چڑھا دیجیے کہ گرم ہو جائے، آنچ میڈیم ہو۔ تیز آنچ میں روٹی جل جاتی ہے اور کم آنچ میں روٹی کڑی ہو جاتی، اس لیے آنچ کا پورا خیال رکھنا ہوتا ہے۔ روٹی کو توے پر ڈال دیجیے تاکہ کیلانے تیار ہو جائے۔ ایک طرف روٹی ہو جائے تو پلٹ دیجیے کہ دوسری طرف بھی تیار ہو جائے۔ کیلانے روٹی کو شام کی چائے کے ساتھ بھی سرو کیا جا سکتا ہے اور اسے دہی سے بھی کھایا جاتا ہے۔ یہ روٹی بہت ہی سوادشت اور پوشٹک ہوتی ہے۔ تو شروتاگن، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اب میں اگلے کارکرم تک انومتی دیجیے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا، اور اب آپ کی سیوا میں پرستت ہے کارکرم اچھی عادتیں۔
اچھی عادتیں،
دوستوں کارکرم اچھی عادتیں کے کنیکڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
دوستوں، کارکرم کی پچھلی کڑی میں ہم نے بچوں کے آپس میں دوستانہ ویوہار اور سنچار کوشل کے وشے کی چرچا کی تھی۔ بچوں کا سنچار کوشل وہ کوشل ہے جو بچوں میں سفل سماجک سمبندھوں کا آدھار بنتا ہے اور لوگوں کے بیچ دوستانہ سمبندھوں کے نرمان کی اور لے جاتا ہے۔ بچوں میں سنچار کوشل ان کے آتم وشواس کو بڑھاتا ہے۔
بچوں کی کمیونیکیشن سکلز کو دو حصوں میں بانٹا جا سکتا ہے، وربل اور نان وربل کمیونیکیشن سکلز۔ باڈی لینگویج اور آئی کانٹیکٹ نان وربل کمیونیکیشن سکلز میں گنے جاتے ہیں، وہیں سلام کرنا اور خود کا پریچے دینا وربل کمیونیکیشن سکلز کا حصہ ہے۔
اکثر بچے سلام دہرا یا اپنے چہرے کے ہاؤ بھاؤ میں بدلاؤ کر کے لہجے کے ذریعے یا اٹھنے اور بیٹھنے کے طریقے سے اپنے ساتھیوں اور ہم عمر بچوں کے ساتھ سمپرک استھاپت کرنا چاہتے ہیں۔ بچوں کی کمیونیکیشن اسکلس کو مضبوط بنانا بہت مہتوپورن ہے، کیونکہ جو بچے گھنشٹھ دوست اور اچھے ساتھی بنا لیتے ہیں وہ عام طور پر زیادہ خوشحال، زیادہ سماجک اور ان بچوں کی تلنا میں زیادہ سفل ہوتے ہیں جو الگ تھلگ یا نشکریہ پڑے رہتے ہیں۔ لوگوں پر بچپنے کی دوستی کا اثر بہت گہرا ہوتا ہے اور زندگی بھر بچپن کی دوستی کی یادیں تازہ رہتی ہیں۔
جب آپ کا بچہ کسی سے بات کرتا ہے تو اسے سکھائیے کہ آتم وشواس کے ساتھ کس طرح سے کمیونیکیٹ کیا جاتا ہے، اسی طرح اسے وبھن بھاوناؤں کو ویکت کرنے کی انومتی دیجیے۔ ہو سکتا ہے کہ کسی بچے کو لوگوں سے ملنے جلنے میں پریشانی ہوتی ہو، آپ اپنے بچے کا ساتھ دیجیے اور اسے وبھن پرستھیوں میں ڈالیے اور وبھن لوگوں سے اس کی ملاقات کروائیے۔
ماں باپ بچوں کے لیے سب سے پہلا ادھیاپک اور پرشکشک ہوتے ہیں جو انہیں وبھن پرکار کے کوشل سکھاتے ہیں۔ وے انہیں سکھاتے ہیں کہ وبھن پرکار کی پرستھیوں میں کیسے ریئیکٹ کریں۔ کمیونیکیشن اسکلس کے بارے میں اچھی جانکاری اپنے بچے کو اسے سکھانے میں آپ کی مدد کرے گی۔ آتم وشواس بھی ایک طرح کا سنچار کوشل ہے جو ہمیں سیدھے اور بنا لاگ لپٹ کے اپنی بات کہنے اور اپنے وچار رکھنے کا ساہس پردان کرتا ہے۔ ہم دوسروں کا پورا سمان کرتے ہوئے کسی نزدیکی ملاقات میں یا پبلک میٹنگ میں اپنے وچاروں کو رکھ سکتے ہیں۔
دوستو، اب ہم دفتروں یا ویوسائک ستھانوں میں کمیونیکیشن سکلز یا سنچار کوشل پر بات کریں گے۔ دفتروں یا ویوسائک ستھانوں میں سنچار کوشل ایک مہتوپورن اور سب سے زیادہ کام آنے والی چیزوں میں سے ایک ہے۔ ہر ویکتی کو اس میں نپون ہونا چاہیے، کیونکہ اس کوشل کے ذریعے سے آپ اپنے جیون میں پرگتی کر سکتے ہیں اور اپنا جیون بہتر بنا سکتے ہیں۔ کام میں ترقی، نوکری میں پروموشن اور پرینام سوروپ آمدنی میں وردھی کا لوگوں کے جیون ستر پر اثر پڑتا ہے۔
ہر کام اور ویوسائے میں سفلتا کے لیے تکنیکی مہارت کا ہونا ضروری ہے۔ اسی کے ساتھ سنچار کوشل اور لوگوں سے جڑے رہنے کی کلا بھی مہتوپورن بھومیکا ہوتی ہے۔ ڈیوڈ پارنیل کا ماننا ہے کہ کسی بھی ویکتی میں وبھن پرکار کے گڑوں کا ہونا اسے جو دوسروں کے ساتھ بات چیت کرنے اور اچھی طرح سے سنواد کرنے میں سکشم بناتے ہیں بہت ضروری ہے۔ ان کا کہنا ہے کہ کبھی کبھی ان گڑوں کو دو وشیشتاؤں میں سمیٹا جا سکتا ہے، آکرشت ہونا یا ایک اچھے ویکتتو والا ہونا، لیکن ان دونوں وشیشتاؤں کو حاصل کرنے کے لیے ہمیں اپنے اندر انیہ گڑوں کا نرمان کرنا ہوگا تاکہ پربھاوی اور رچناتمک سنچار کے لیے بھومی پرشست ہو سکے۔
ہر ویکتی کو اپنے دفتر یا کاریہستھل میں ویوسائک سنچار کے لیے سمبندھوں میں سدھار کی ضرورت ہوتی ہے۔ پرسپر سمان سب سے مہتوپورن سدھانتوں میں سے ایک ہے، جو نہ کیول کاریہستھل میں سنچار کے لیے بلکہ ہمارے سبھی سنچار کے لیے ضروری ہے۔ ہمیں ہمیشہ اس بات کا دھیان رکھنا چاہیے کہ ہمارے سمبودک انسان ہیں اور ہمارا کرتویہ ہے کہ ہم ان کا سمان کریں۔ اسی طرح سے ان کا بھی کرتویہ ہے کہ وہ ہمارا سمان کریں۔ اگر ہمارے پاس اچ پد ہے تو ہمیں کبھی بھی اچ پد کے کارن کسی بھی ویکتی کی گریما اور سمان سے کھلواڑ نہیں کرنی چاہیے۔ اسی طرح سے اگر ہم کسی کے ادھین کام کرتے ہیں تو ہمیں اپنے ادھیکاروں کو جاننا چاہیے اور اس بات کی انومتی نہیں دینی چاہیے کہ ہمارے سمان اور مریادا پر پرشن چنہ لگایا جائے۔
दफ्तर या कार्यस्थल पर विनम्र रहना भी दूसरों से अच्छे संचार के लिए ज़रूरी है, इसलिए कि जो लोग अविनम्र होते हैं लोग उनकी बातों को ज़्यादा स्वीकार करते हैं। इसी तरह से आत्मसम्मान रखना भी बहुत ज़रूरी है। हम सभी अपने व्यक्तित्व और अपनी मान्यताओं के लिए रेड लाइन रखते हैं। हमें किसी को भी इस रेड लाइन को लांघने की अनुमति नहीं देनी चाहिए। कार्यस्थल में संचार और पेशेवराना संबंधों में एक दूसरे के विचारों और मान्यताओं का सम्मान किया जाना चाहिए। वास्तव में कार्यस्थल में संचार का हमारा लक्ष्य एक परिणाम प्राप्त करना होता है जो हमारे व्यक्तित्व विकास और कंपनी की प्रगति और स्थिति के लिए महत्वपूर्ण होता है।
संचार कौशल के लिए अगला कदम सहनशीलता है। जब आप दूसरों के साथ सहिष्णु होते हैं तो आप धैर्य रखते हैं और आप तनावपूर्ण स्थिति में शांत रह सकते हैं। अगर आप ऐसा करने में सक्षम हैं तो आप संचार कौशल के सिद्धांतों में से एक पर अमल कर रहे हैं। जब आप विश्वसनीय होंगे और अपने संबोधकों में सुरक्षा की भावना पैदा करेंगे तो आपको अपने काम में सफलता भी मिलेगी। सहानुभूति कब और कैसे दिखानी है ये जानना भी संचार कौशल है जो आपको आपके काम में सफल होने में मदद कर सकता है।
यहाँ बॉडी लैंग्वेज के बारे में जितना भी बात करें वो काम है। संचार का बड़ा हिस्सा बॉडी लैंग्वेज से ही संबंधित होता है और ये क्षमता सबसे महत्वपूर्ण संचार कौशलों में से एक है। वास्तव में जब हम लोगों से बात नहीं कर रहे होते हैं तब भी हम उनसे संवाद कर रहे होते हैं। इसी तरह जब आपका सहकर्मी आपसे बात करे उसके हाथ की हरकतों और आंखों के इशारों पर ध्यान दें। इसी तरह से कार्यस्थल में सुनने और बातचीत द्वारा अपने संचार कौशल में सुधार करें। दूसरा, व्यक्ति क्या कह रहा है उसकी बातों पर अच्छी तरह से ध्यान दें। सुनने का मतलब सिर्फ दूसरे व्यक्ति के शब्दों को सुनना नहीं है बल्कि उसके दृष्टिकोण और अपेक्षाओं को समझना और जानना जरूरी है।
ह्यूमर या हास्य भाव एक अन्य संचार कौशल है जो दूसरों के साथ संचार करने में बहुत सहायक होता है। जिस व्यक्ति को हंसने में आना नहीं आता है वो तनाव का माहौल उत्पन्न करता है। जब आप हास्य के जरिए काम के दबाव को कम करते हैं तो वास्तव में आपने अपने काम में प्रगति के कारकों में से एक कारक हासिल कर लिया है। कार्यस्थल पर खुश रहने से आपका संचार अधिक प्रभावी होता है। साथ ही जब हम अपने संबोधकों को अच्छी तरह पहचानते हैं तो हम अपने शब्दों और जुमलों को परिस्थितियों के मुताबिक ढाल लेते हैं। ये कौशल यानी संबोधकों को पहचानना बहुत स्पष्ट है, लेकिन इसे नज़रअंदाज करना रिश्तों में असफलता का कारण हो सकता है।
इसी तरह से समस्याओं के समाधान में बढ़ चढ़ कर भाग लेना चाहिए। समस्याएं हमेशा पेश आती हैं, उनका सामना करने और उन्हें हल करने के तरीके की जानकारी होनी चाहिए। अगर आप दफ्तर या अपने कार्यस्थल में सक्रिय हैं तो आप अपने सहकर्मियों के काम के बोझ को हल्का कर रहे हैं और ये एक अच्छा कौशल है। इसी तरह से अपना व्यवहार सही रखें। शुक्रिया और कृपया जैसे शब्द कार्यस्थल में काफ़ी प्रभावी होते हैं। मुस्कुराहट के साथ बोले जाने वाले शब्द हमें याद दिलाते हैं कि कार्यशैली उसके नतीजे से ज़्यादा महत्वपूर्ण है, इसलिए हमेशा अच्छा व्यवहार कीजिए और इन शब्दों को कभी न भूलिए।
हमेशा सहयोगी बनने की कोशिश कीजिए। अपने सहयोगियों को प्रोत्साहित करते रहिए, उन्हें खुश रखें और उन्हें प्रेरणा देते रहें। अक्सर लोग ऊर्जावान और प्रेरित लोगों के साथ काम करना पसंद करते हैं। कार्यस्थल में सफलता के लिए खुले दिमाग का होना भी संचार कौशल में से एक है। दूसरे के सामने सिर्फ अपनी बात रखने के बजाय दूसरे व्यक्ति के दृष्टिकोण को सुनना और समझना खुले दिमाग की निशानी है। इसी तरह से जिन लोगों से आप असहमत हैं उनकी बातों का भी सम्मान करें और उन पर ध्यान दें।
अगर आप बोलने लिखने का हुनर रखते हैं तो सफलता आपके कदम चूमेगी। आज की दुनिया में जहां समय बहुत सीमित है और प्रौद्योगिकी ने निरंतर और स्थायी संचार के साधन प्रदान किए हैं, मुद्दों को स्पष्ट रूप से व्यक्त करना बहुत महत्वपूर्ण है। संचार कौशल वास्तव में व्यक्तिगत भावनाओं को पहचानना और उन पर ध्यान देना है। जो व्यक्ति लोगों की भावनाओं और मानसिकता से अवगत होता है वो अपने काम में अधिक सफल होता है। काम के नतीजे से लोगों की संतुष्टि और वफादारी निर्धारित होती है। संचार कौशल से हमारे काम के नतीजे पर अच्छा असर पड़ता है और उद्देश्य प्राप्ति के लिए इससे एक बेहतर परिप्रेक्ष्य तैयार होता है।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
दोस्तों, आप सुन रहे थे हमारा कार्यक्रम अच्छी आदतें, जिसे लेकर उपस्थित थे हमारे साथी मोहम्मद मेहदी और मरियम मेहरदादी। हमारे इस कार्यक्रम को आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। और अब समय हो चुका है आज के मुख्य समाचारों के सारांश का। पूरे ईरान में ईद गदीर का जश्न बहुत ही भव्य अंदाज में मनाया गया। लाखों की संख्या में लोगों ने जश्न में भाग लिया। ईरान के सीमावर्ती क्षेत्र सिस्तान और बलूचिस्तान में पुलिस थाने पर हमला हुआ, जिसके दौरान 4 आतंकी मारे गए। वेस्ट बैंक में इसराइल की दरिंदगी का सिलसिला जारी है और मणिपुर में हिंसा की ताज़ा घटनाओं में कई लोग हताहत और घायल हुए हैं। दोस्तों, हमें आशा है कि हमारा ये प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। एक बार फिर हम अपनी फ्रिक्वेंसी को बता दें कि हमारे इस कार्यक्रम को आप 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारा ये कार्यक्रम आपको कैसा लग रहा है, इसके बारे में अपनी प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट को देखना ना भूलिए। ताज़ा समाचारों के लिए और विभिन्न प्रकार की चीज़ों के लिए हमारी वेबसाइट सबसे बेहतरीन ऑप्शन है। हमारी वेबसाइट का पता है parstoday.ir/hi। तो साथियों, इसी के साथ अख्तर अब्बास और साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।